Kisi ki azmat, shan, farmardari, ataat, bandagi, ghulami ko dil se taslim karne ka izhar aadmi kaise kare, kya tareeka wajah laaye ki tamam cheezein jo hain ye ek waqt اس عمل سے اس فعل سے یہ سب کچھ ادا کر سکیں کہ تیری عظمت بھی ہے تیری شان بھی ہے تیری فرمانبرداری بھی ہے تیری اطاعت بھی ہے تیری بندگی بھی ہے تیری غلامی بھی ہے ہر چیز میرے دل میں بس گئی ہے اللہ سبحانہ تعالیٰ نے اس کے لیے جو چیز عطا فرمائی جو 20 آیت میں ہم نے پڑھی وہ ہے سجدہ سجدہ ایک ایسی چیز اللہ نے بنائی ہے ایسا عمل دیا ہے کہ سجدے کے اندر انسان تمام چیزوں کا اعتراف کرتا ہے جس کو بھی سجدہ کرے گا سجدے کا مطلب یہی ہوگا کسی بت کو سجدہ کر رہا ہے انسان تو بت کو سجدہ کر رہا ہے تو پھر ساری کیفیت اس کے اندر یہی آئیں گی کہ اس کی عظمت بھی ہے اس کے دل میں فرمانبرداری بھی ہے اطاعت بھی ہے بندگی بھی ہے کسی درخت کو سجدہ کر رہے تو سجدہ اسی وقت کرے گا جب یہ تمام کیفیات اس کے اندر موجود ہوں گی تو سجدہ ایک ایسی ایکشن ہے ایک ایسی چیز ہے کہ سجدہ کرتی انسان تسلیم کر لیتا ہے تمام چیزوں کو کسی سجدہ اسی طاقت کو ہو سکتا ہے جس میں تمام یہ چیزیں موجود ہوں اسی لیے اللہ سبحانہ تعالیٰ نے واحد ایک ایسی عبادت ہے جس کو اللہ نے صرف اپنے ساتھ مقصود رکھا ہے اللہ کے سوا کسی کو بھی سجدہ جائز نہیں کرے بھی کیسے اللہ کے آگے اللہ سے زیادہ کس کی عظمت ہے کس کی شان ہے کس کی فرمانبرداری ہے کس کی اطاعت ہے بتائیں آپ جو پیدا کرنے والا ہو جو مالک ہو جو خالق ہو اس کے علاوہ کس کو سجدہ کیا جا سکتا ہے اور سجدہ تسلیم کرنا ہے سب کچھ جیسا میں نے عرض کیا اللہ کی ساری عبادات میں دیکھیں آپ ساری عبادات کی سردار جو ہے عبادت وہ نماز ہے کیوں کیا چیز اس کے اندر جو نماز میں نہیں ہے حج میں نہیں ہے وہ چیز روزے میں نہیں ہے وہ چیز سارا ہمارے کان ہے زکوٰۃ میں وہ چیز نہیں ہے کسی عبادت کے اندر بھی یہ چیز اللہ نے رکھی دی نہ دی ہے. نماز کی روح ہے, نماز کی جان ہے, نماز کی شان ہے, جو سب چیز ساری عبادت سے منفرد ہے, الگ رکھ دیا ہے وہ ہے سجدہ. سبحان اللہ. اسی لیے نماز کو تمام نمازوں کے سردار کا ہے, اس کی حیثیت ہی ہے اس نماز کی. سبحان اللہ. کہ سب سے پہلے جو انسان سے سوال ہوگا وہ کس کا ہوگا؟ نماز کا ہوگا. جس کی نماز اچھی نکلی, بہتر ہوئی, تو سمجھو اس کی ساری کامیابی ہو گئی. بھی آخر تم سب سے پہلے نبی کریم سے ارشاد کرانی ہے کہ بروز قیامت سب سے پہلے نماز کے بارے میں سوال ہوگا. اگر نماز کوئی صحیح نکلی تو باقی کاموں کے ساتھ اس کے لیے آسان ہو جائے گا. نماز کے سوال ہوگا سب سے پہلے, یہ دیکھ لیں اتنی بڑی عبادت ہے, اس میں کیا چیز ہے اس کو اتنی بڑی عبادت بنایا گیا؟ اس لیے کہ اللہ تعالیٰ نے اس عبادت کے اندر جو چیز رکھی ہے وہ سجدہ ہے. انسان نماز شروع کرتا ہے, شروع کرتی سب سے پہلے ہاتھ اٹھا کر یہ اعتراف کرتا ہے اللہ ہو کہتے ہوئے کہ تو سب سے بڑا ہے, اور یہ تسلیم کر لیا میں نے کہ اب میں تیرے سامنے کھڑا ہوں, ہاتھ سب سے ہاتھ اٹھا لیتا ہوں. سبحان اللہ. پوری دنیا سے ہاتھ اٹھاتا ہوں میں, ہاتھ اٹھاتے ہیں نا اوپر, اب میں تیرے بندہ, تیرا بندہ تیرے سامنے حاضر ہے. اور حاضر ہو کر سبحان اللہ اپنی گزارشات عرض کرتا ہوں, اور اس میں سب سے پہلے اپنی گزارشات عرض کرنے سے پہلے میرے رب میں تیری تعریف کرنا چاہتا ہوں, اور میرے پاس تو تیری تعریف ادا کرنے کی کوئی چیز ہی نہیں ہے. تو اللہ سبحانہ وتعالیٰ بندے کی مجبوری جانتا تھا, اس نے خود ہی اپنی تعریف ان کو بتا دی کہ جاؤ میری اس لفظوں میں, ان چیزوں میں, ان لفظوں کے ساتھ تم یہ تعریف کرو. بندہ اس الفاظ کو دہراتا ہے جو اللہ تعالیٰ نے خود ہمیں بتایا, الحمدللہ رب العالمین, الرحمن الرحیم, مالک یوم الدین. یہ ساری تعریفیں جو اللہ نے خود بندے کو سکھائی کہ تم میری تعریف کر, یہ نماز ہو رہی ہے. کیفیت بنتی ہے تعریف کے بعد, قرآن کا کچھ حوالہ پیش کرتا ہے سبحان اللہ, کہ جہاں سے اس کی تعارف ملا, جہاں سے اس کی چیزیں ملی ہمیں, اس قرآن کی آیت کو پیش کرتا ہے. کیفیت بنتی ہے تو جھک جاتا ہے اللہ کے سامنے. نماز کی حالت ہے نا. لیکن ابھی نماز کی پوری حیت پوری نہیں ہوئی, یہ سب فرمانبرداریت یا عادتیں پوری کرتے ہیں, اور بالآخر مکمل طور پر اپنے آپ کو سبمٹ کرنے کے لیے اس حالت میں پہنچ جاتا ہے کہ میں کس طریقے سے مکمل طور پر اپنے آپ کو اللہ کے حوالے کر دوں. اس وقت سے بندہ وہ کیفیت اختیار کرتا ہے جو اللہ کے لیے اللہ کو سب سے زیادہ محبوب اور پسند ہے. اور بندہ جھکتا چلا جاتا ہے, جھکتا جاتا ہے, آخر بالکل زمین کے اندر جا کے اپنی پیشانی کو ٹیک دیتا ہے. اب اس کو پتا نہیں کہ مٹی میں ہے اس کی پیشانی, کس حالت میں ہے, اور بے قرار ہو کر اس مٹی کے اندر اپنے منہ کو رگڑتا ہوا اللہ کی تکبیرات اور تسبیحات کو بلند کرتا ہے. یہ وہ کیفیت ہے اللہ تعالیٰ اس کو سجدہ فرما رہے ہیں. وَاسْجُدُوا لِلْمَلَائِكَةِ فَسَجَدُوا لِآدَمَ فَسَجَدُوا اللہ اکبر. کیسا سجدہ ہوتا ہے مٹی میں, کیا لطف ہوتا ہے اس سجدے کا سبحان اللہ. کس نے سکھایا یہ لطف, کس نے سکھایا یہ بے قراری, کہاں سے پتا چلا ان باتوں کا؟ آئے مسجد نبی کی طرف چلیں. سبحان اللہ. وجوہ کائنات, امام الانبیاء, حبیب رب العالمین, سرکار مدینہ, سرور قلب سینا نبی کریم صلی اللہ علیہ وسلم عبار کے ادخ سے پہنچ کے دیکھیں کہ آپ کی مسجد نبی کیا تھی. اول سب سے پہلے یہ مسجد بنی کیسے کہ جب آپ تشریف لائے مدینہ منورہ تو آپ کی ناقہ جو تھی جو اٹھنی تھی خود اس نے متعین کی وہ جگہ بیٹھ کر چکر کاٹ کر کے یہ آپ کی جگہ ہے جہاں پر آپ کی سجدگاہ بنے گی سبحان اللہ. وہی سجدہ جس کے لیے میں نے آپ کے سامنے پیش کیا. یہ جگہ جو تھی یتیموں کی تھی, یہاں پر وہ کچھ اپنی کھجور وغیرہ خشک کرتے تھے زمین کے اندر. آپ نے پوچھا کہ جگہ کس کی ہے, یہ پتا چلا کہ یہ دو یتیم ہیں سہل اور سہیل, ان کی یہ جگہ ہے. آپ نے کو بلایا اور ان سے کہا کہ یہ ہم آپ سے زمین خریدنا چاہتے ہیں, اس میں ہم نے مسجد بنانی ہے. گفتگو شروع ہوئی, ان کے چچا جو تھے ان کے سرپرست تھے, تو انہوں نے ان دونوں یتیموں سے بات کی سبحان اللہ. تو انہوں نے کہا کہ بھائی ہم اس کو فروخت نہیں کرتے, بغیر کسی معاوضے کے ہم آپ کی خدمت میں نظر پیش آپ کی نظر کرتے ہیں اس کو. آپ نے قبول نہیں فرمایا, آپ نے کہا نہیں اس کی قیمت تو ہم دیں گے. ظاہر رحمۃ اللہ مری فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم ابو بکر کو حکم دیا, ابو صدیق رضی اللہ تعالیٰ کو, کہ اس کی جگہ کی قیمت آپ دے دیں. حضرت ابو صدیق نے 10 دینار اس کی قیمت ادا کی. یہ مسجد نبی کی تعمیر ہے, کروڑوں ہاں انسان اور کروڑوں ہاں فرشتے روز اترتے ہیں سر سبحان اللہ, کتنے سجدے ہوں, کیسے کیسے سجدے باہوں میں. کہتے ہیں کہ جو ایک اینٹ کی بناؤ گے مسجد بنائے گا اس کا جنت میں گھر بن جائے گا. اے ابو بکر صدیق تیرا کیا بنا ہو جنت میں, جس کی پیسوں کی مسجد نبی بن گئی سبحان اللہ. ہے کوئی صدیق کا مقابلہ؟ کیوں نہ پھر آرام کریں اسی جگہ پر ابو بکر صدیق, کیوں نہ اللہ تعالیٰ ان کو منتخب کرے اس چیز کے لیے. آپ سے سمے کھجور کے درخت ماتھے اور کٹوائے, کچھ قبول تھی ان کو ہموار کیا. اس کے بعد کچی اینٹوں کے ساتھ نفس نفیس خود الحمدللہ اس مسجد شریفہ کو بنانے میں مصروف ہو گئے. چھت جو تھی وہ مسجد کی وہ کھجور کی تھی, پانی ٹپکتا تھا وہاں سے, جب بارش ہوتی تو پانی ٹپکتا تھا. زمین کچی تھی, وہ زمین سے کچا گارا تھا زمین پر. بارش ہوئی ہے سبحان اللہ, پانی ٹوس رہا ہے, زمین نیاز اللہ کی حضور میں سجدہ گو ہیں, جانے سارے پیچھے ہیں. آپ کی زمین نیاز جن کی قسم اللہ نے قرآن میں کھائی ہے, اس بارش کے پانی میں, اس مٹی کی کیچڑ کے اندر اللہ اکبر, سارے نشان آپ کی زمین ناز پر لگے ہوئے ہیں. کیا ہے بے نیازی کے ساتھ اپنے ماتھے کو ٹکایا ہوا اور وہ زمین پر, کچی زمین پر کیچڑ میں اللہ کی تسبیح کی جا رہی ہے. تو بھائی یہ ہے سجدہ جو اللہ کے نبی نے ہمیں سکھایا, کتنی بڑی چیز ہے. اور اسی سجدے سے ابتدا کی جا رہی ہے پوری, وَسْكُنَّ لِلْمَلَائِكَةِ تَسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا. آپ یہ دیکھیں کہ اس سجدے کو یہ تو آدم کے سامنے کیا جا رہا ہے, یہ تو عذاب بتایا جا رہا ہے آدم کے ساتھ. آدم کو تم نے بھی پہلے سجدہ کرنا ہے, اس کے عذاب اللہ نے کیسے بتایا اس سجدے کے. سب سے پہلے جو چیز کی اللہ تعالیٰ نے سجدے کے لیے فرشتوں کے ساتھ وہ کیا تھا سبحان اللہ, ان کے دل کے اندر آدم علیہ السلام کی عظمت کو اتارا گیا, شان کو اتارا گیا, حتیٰ کہ یہ ان سے कानून सिखाए गए। ये सब क्या थी? इस सजदे की तैयारी थी हकीकत में, जिसके लिए अल्लाह सुब्हान व तआला से कहना था कि जब तक, मतलब पहले कह देते आप मलाइक से कि सजदा करो, नहीं। सजदे का मफहूम बताया जा रहा है कि सजदे का मफहूम असल में क्या है, कि सजदा वही सजदा होता है, सजदा उसी के लिए सजदा होगा जिसकी शान और अजमत उसके दिल में तुम्हारे अंदर होगी, तो सजदा सजदा होता, वरना सजदा नहीं होगा। तो उसके लिए सारी कैफियत जो थी मलाइक की पैदा की गई। इतना बड़ा इम्तहान लिया गया कि नूरी मखलूक को मिट्टी के मखलूक के सामने झुकना, तो सारी चीजों को तस्लीम किया उन्होंने, और तस्लीम करने के बाद उनके दिल में शान और अजमत उतर गई आदम इस्लाम की। तो फिर अल्लाह ने कहा इसकुन्ना लिल मलाइका सजदो, अब तुम झुको इसके आगे। वो सजदे की नौबत क्या थी? जहर है वो, शरीर सजदा तो नहीं था, कुछ माबूद के लिए कहा जाता है। जिसमें रवायत है कि हकीकत में तो सजदे के लिए मलाइक ने सर टेगा ही नहीं था, वो तो झुके थे सिर्फ आदम अलैहिस्सलाम के आगे। तो ये जिस्मानी एक्शन नहीं था हकीकत में मलाइक का, जिस्मानी एक्शन नहीं था, ये तो असल में पैगाम जो दिया जा रहा था हज़रत आदम तक पहुंचाया जा रहा था। ये तो सजदा तुझे कराया जा रहा है जो आदम, तेरी अजमत को साथ बिठाकर अब तेरी तेरी औलाद ने सजदा मुझे करना है इसी तरीके से। ये देख, जैसे तेरी अजमत मैंने मलाइक के दिल में बिठा के तेरा सजदा कराया, तो अब तेरी जो औलाद आएगी जो मुझे सजदा करेगी, तो उनके दिलों के अंदर याद रखना सजदा के लिए मेरी शान, मेरी अजमत, मेरी किबरियाई, मेरी वहदानियत, मेरी सब कुछ उसके अंदर मौजूद होनी चाहिए जब सजदा करे मुझे। ये थी तैयारी आदम अलैहिस्सलाम के सजदे की, क्योंकि हर सजदा ये पैगाम देता है, हर सजदा ही पैगाम देता है। तो बताया हकीकत में जा रहा है कि जब एक आदम अलैहिस्सलाम को सजदे करने के लिए अजमत शान हुस्मत की जरूरत पड़ी, तो ये बताओ कि जब बंदा अल्लाह को सजदा करेगा तो उसके लिए कितनी बंदगी चाहिए होगी, कितनी हुस्मत चाहिए होगी, कितनी शान दिल के अंदर चाहिए होगी, दिल के अंदर। जाहिर सजदा तो उनसे करा लेते आप, उनसे कहते सजदा करो, उन तमाम कैफी साथ जो उनके अंदर मौजूद थी, ये मिट्टी का बना हुआ है, हम तस्बीह करते हैं, वो सजदा अल्लाह के हुक्म पे कर देते, लेकिन नहीं, हुक्म का सजदा और होता है, तस्लीम और रजा का सजदा और होता है, याद रखें, हुक्म का सजदा और है, तस्लीम और रजा का सजदा और है। असल चीज बनती है तस्लीम और रजा के सजदे से, जिसमें बंदा तस्लीम कर रहा हो। तो इतना बड़ा पैगाम है कि जब बंदा अल्लाह को सजदा कर रहा हो, अल्लाह के हजूर में अपनी पेशानी को रगड़ रहा हो, तो उसकी कंडीशन, उसकी हालत क्या होनी चाहिए कि मुकम्मल तौर पर ताअत और बंदगी उसके अंदर होनी चाहिए, दिल और जान से उसकी रबूयत को तस्लीम करता हो, उसकी शान को तस्लीम करता हो, उसकी अजमत को तस्लीम करता हो, मानता हो ये मेरा रब है, ये मेरा खालिक है, इसका हर हुक्म मेरे लिए दिल और जान से कबूल है, और उसके अतात और फर्माबरदारी के लिए जहां तक मुझे जाना पड़े मैं जाऊंगा। ये सारी कैफियात जब तक इंसान के दिल में नहीं होगी तो सजदा नहीं, वो सजदा सोरी होगा, हुक्मी सजदा होगा, मोहकी की सजदा नहीं होगा इंसान का। दोस्तों याद रखना, उसकी फर्क कैसे पता चलता है? देखिए, सूर्य सजदा यही है जिसमें ये कैफियत ना, बस रुक जाओ, पहुंच जाओ, नमाज पढ़ रहा है, सजदा कर रहा है, लेकिन ये तो मंजिल तक नहीं पहुंचा सकता सजदा। याद रखें, हकीकी सजदा तो वो जिसमें अजमत उतरी हो अल्लाह ताला की। हमारी नमाज के जो सजदे हैं उसको दावत ये देगी कि सजदे ये हो जिसमें अजमत उतरी हो अल्लाह ताला की, अतआत का नुमाइंदगी करता हो, आपकी फरमाबरदारी का इजहार करता हो, قرآن حکیم جگہ ایک جگہ فرماتے ہیں قد افلح المؤمنین الذین هم فی صلاتهم خاشعون, اہل ایمان کی نجات کس پر ہے؟ نماز پر ہے. یاد رکھیں اتنی زبردست چیز ہے نماز, اتنی زبردست چیز ہے کہ سبحان اللہ, کہ صرف دو رکعت نماز کی اتنی قیمت رکھتی ہے, دو رکعت. اس کے اندر دل میں یہ عظمت کی چیزیں سب موجود ہوں, جو خیال خشوع اسی کو کہتے ہیں, تو دو رکعت پڑھنے کے ساتھ ہی اللہ سبحانہ وتعالیٰ اس کے سارے گناہوں کو معاف فرما دیتے ہیں. حدیث صلاتین خاشعون فرمایا کہ تمہارے نجات نماز میں ہے, اور نماز کون سی ہونی چاہیے؟ جس میں خشوع ہو. یہ خشوع کیا؟ کہ جس کے اندر اللہ کی عظمت, اللہ کی بند, اللہ کی تابعداری, اللہ کی فرمانداری موجود ہو جس سجدے کے اندر. اس نماز کی قیمت یہ بتائیے اللہ تعالیٰ نے دیکھیں کتنے سستے. خشوع یہ اس سجدہ اصل میں. کیا خشوع؟ کہ کوئی بھی خیال دنیاوی دل میں نہ آئے, کیونکہ یہ خلاف بندگی ہے, خلاف اطاعت ہے. کہ بندہ نماز پڑھ رہا ہو اور سجدے میں جیا ہو, اور سجدے کا مطلب ہے مکمل طور پر یہ فرما بردار ہے اللہ تعالیٰ کا, پورا اطاعت گزار ہے, جو کچھ اللہ نے دیا اس پہ یہ اس کو تسلیم کرتا ہے. اور اس سجدے کو اٹھنے کے بعد اللہ اکبر, میں گانے بھی سنتا ہوں اور جوئے بھی کھیلتا ہوں اور نظر بازی بھی کرتا ہوں, برے کام بھی کرتا ہو, حرام کمائی بھی کرتا ہو, لوگوں کی عبت بھی کرتا ہو. یہ پکا نمازی ہے جناب, پکا نمازی ہے. یہ بہت بڑا خلط دلاسہ دیتے ہیں لوگ, لوگوں دیتے ہیں بس نماز سکھا دو, نماز سکھا دو. یہی تو ہے حقیقت میں. دیکھیں آپ جس عبادت کو بدنام کیا ہم نے, کہ لوگ جو نہیں پڑھنے والے تھے نماز, وہ کہتے ہیں جان چھڑانے کے لیے کیا کہتے ہیں, بڑے نمازی دیکھے جی ہم نے, وہ جی بڑا نماز, ہر وہ دیکھو جی آنکھ پیشانی پہ دیکھیں نشان دیکھیں, اس کو گالی دیکھا دیکھیں آپ, اس نے فلاں اپنے بیٹی کا حق کھائے ہوئے جی, فلاں انسان کو اس نے پیسے دینے, فلاں انسان کو اس نے یہ کرنا ہے. تو یہ جو ریپرزینٹ کرتی ہے نماز اس بندے کی, تو وہ نماز تو حقیقت میں نہیں, وہ سجدہ نہیں کر رہا جس کے لیے اللہ نے اتنی بڑی مثال قرآن میں دی. وَإِذْ كُنَّا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ لِأَنَّمَا فَسَجُدُوا, اور جب ہم نے حکم دیا فرشتوں کو کہ سجدہ کرو آدم کو. سبحان اللہ, کتنی دیر کے بعد یہ حکم آیا ہے. دیکھیں آپ سے پہلے ہم آیت پڑھی ہیں, کس طرح تیار کیا اللہ تعالیٰ نے سب. آدم علیہ السلام کی شان و عظمت کو بٹھایا, تو آدم علیہ السلام تھے, تو آدم علیہ السلام کو یہ سبق دیا کہ تیری اولاد تیرے ساتھ ہے, تو تیری اولاد کو میرے ساتھ کتنی عظمت و اطاعت و فرمانبرداری چاہیے ہوگی. سبحان اللہ, پتہ چلا کہ حقیقت میں سجدہ وہی سجدہ ہے, یعنی سجدے سے آپ پوری نماز تصور کر لیں. اس سے اللہ نے کہا قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون, کہ وہی نماز ایمان کے بعد نجات دلانے والی چیز, جو سب سے بڑی نجات دلائی, وہ کیا چیز ہے؟ نماز. لیکن ایسی نماز جس کے سجدے ایسے ہوں جس میں واقعی وہ تسلیم کر رہا ہے, فرما بردار, تابع داری, یعنی وہ نماز ایسی نماز ہو, ایسا سجدہ ہو کہ اس کے بعد اللہ کے احکامات کو توڑتا نہ ہو. جو اللہ کے احکامات کو توڑ کے سجدے کی جاتے ہیں, اللہ کی نافرمانی کری, اب تو یہ ہے کہ جلدی جلدی نماز پڑھو یا ڈرامہ نکل جائے گا. وہ نماز ہے اس آدمی کی طرح جلدی مشہور ہے کہ کسی آدمی اس نے پکڑا اور اس کو مارنا چاہتا تھا, پیسے لوٹنا چاہتا تھا, اس کا دو کہتا دو منٹ بیٹھ جا, میں ذرا نماز پڑھوں, اس کے بعد تجھے جان سے ماروں گا. یہ نماز ہے بھائی, جلدی جلدی کرو, یہ ڈرامہ دیکھنا ہے, جلدی جلدی کرو یا فلاں کام ہم نے کرنا, نماز فارغ ہو جاؤ, فارغ ہو جاؤ, فارغ ہو جاؤ. یعنی گناہوں کو کرنا ہے اس عمل کے بعد. کیا آپ سوچتے ہیں یہ نماز ہے ہماری؟ یہ biz hal Allah ne mi adamın sanfı sizde kalken malayka o batayiye ki akıl karen ye log ki jis adam ke liye itna ho raha to kya wo adam jaake mujhe sizde aise karega ki meri nafarmani ke saath mujhe sizde karega mere gunah bhi karta jayega mujhe sizde bhi karta jayega meri nafarmani bhi karega sizde bhi karega gharon ke andar itne bade baje gaje sab kuch honge aur saath mein sizde bhi honge wah wah subhanallah haram bhi hoga sud bhi khao sizde bhi honge میزی بھی چل رہے ہوں سجدے ہوں گے بے پردگی ہوں گی اور سجدے ہو رہے ہوں گے ہاتھ میں تسبیح ہوں گے پھر ساتھ میں شکایت کہ اللہ تعالیٰ ہماری نمازیں سنتا نہیں ہے نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد گرامی ہے سنے حدیث کہ جس کی نماز اسے فحش اور برے کاموں سے نہ روک سکے اللہ تعالیٰ کی دوری کے سوا اس کو کچھ حاصل نہیں ہوتا اس نماز سے جو نماز اس کو برے کاموں سے اور فحش چیزوں سے نہ روک سکے تو اس کو سوائے اللہ کی دوری کے اس نماز سے اس کو کچھ حاصل نہیں ہوگا. نبی کریم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں اللہ سبحانہ تعالیٰ ایسی نماز کی طرف ایسے سجدوں کی طرف نگاہ بھی نہیں کرتا کہ جس کے بدن کہیں اور دل کہیں ہو. سبحان اللہ, بدن کہیں ہو اور دل کہیں ہو. اللہ کیا نبی قسم کو تو یہ بھی گوارا نہیں تھا کہ ایک آدمی آ کے نماز پڑھ رہا تھا. نماز کا مطلب سجدہ, نماز کی روح سجدہ ہے. اگر سجدہ آپ نکال دیں گے تو نماز ختم, کھڑے رہیں رکوع کرتے رہیں قرآن پڑھتے رہیں وہ نماز نہیں ہوگی. نماز ہوگی جب سجدے میں جائیں گے. وہی حیت ہے جس پہ اللہ تعالیٰ کہتا ہے یہاں سب سے زیادہ میں قریب ہوتا ہوں انسان کے. سب سے زیادہ جو قرب ملتا ہے نماز میں, اور نماز میں سب سے زیادہ قرب جو ملتا ہے سجدے میں ملتا ہے. اور سجدہ ایسی جگہ ہے کہ سجدے کے اندر جو دعائیں مانگی جائیں اللہ تعالیٰ اس کو ضرور قبول کرتا ہے, ضرور قبول کرتا ہے. امام الانبیاء نے بدر مقام پہ سجدے کے اندر دعائیں مانگی, صحابہ کرام سجدوں میں دعائیں مانگی, اولیاء اللہ نے سجدوں میں دعائیں مانگی. کیوں؟ اللہ پتا ہے کہ اللہ تعالیٰ سجدے کے اندر جتنے سانگ انسان کی بات سنتا ہے یہی تو سب سے زیادہ قریب جو ہوتا ہے انسان کے. کس حالت میں ہوتا ہے؟ سجدے کی حالت میں ہوتا ہے. لیکن کون سا سجدہ؟ وہ سجدہ جس میں اللہ کی نافرمانی نہ ہو, گناہ ملوث نہ ہو, حرام کاری ملوث نہ ہو, دل کسی اور طرف نہ جاتا ہو. صرف یہ نہیں نمازی بنا دیں آپ کسی کو, یہ کافی نہیں ہوا. الحمدللہ اچھی بات ہے کہ اس کو اللہ کے در تک پہنچایا ہم نے, لیکن اس پہ اکتفا کر کے تو ختم معاملہ. کہ بس تو نماز پڑھتا ہے جو چاہے کر, یا خیر ہے نماز تو پڑھتا ہوں بس جو چاہے کر بس ٹھیک ہے کر لے. یہ غلط کر رہے ہیں ہم کام. یہی فتنہ ہے سب سے بڑا, اور اس دور کا یہ سب سے بڑا فتنہ ہے کہ لوگوں کو نمازوں کے لیے آپ جمع کرتے رہیں, لیکن وہ ایسے جیسے آپ نوٹ جمع کر رہے ہیں لیکن سارے وہ کھوٹے نوٹ ہیں جن کا کوئی حاصل کچھ نہیں ہوگا. نجات وہ آپ دلا ہی نہیں سکے گی. نماز وہ نماز آپ دلا ہی نہیں سکے گی جس کا اہتمام اللہ نے آدم کے سجدہ کرنے کا اہتمام اتنا کیا کہ سجدوں کے سجدے کے لیے اتنا تیار کیا گیا فرشتے کو. بس ملائکہ سجدہ کتنا تیار کیا گیا سجدے کے لیے, تب جا کے کہا کہ آدم کو سجدہ کر. تو مومن کو کتنا اپنے آپ کو تیار کرنا پڑے گا اللہ سبحانہ تعالیٰ کا کہ جھکنے کے لیے اور سجدہ کرنے کے لیے. سوچا آپ نے بس نماز پڑھ لیجیے, نماز پڑھ لی, نماز پڑھ لی, کیا پڑھ لی, کتنے گناہ ہیں, کتنی قبتیں ہیں, کتنے فراڈ ہیں, کتنا چکر ہے, بتائیں. یہ کون سی نماز پڑھی؟ جبکہ نماز کا تو حی ہے کہ نماز تو بے حی اور نماز دو مختلف چیزیں ہیں. ایک شخص سرکار صرف کیا تھا, نماز پڑھ کے داڑھی کی طرف ہاتھ جا رہا تھا, داڑھی کی طرف. پھر اکثر دیکھتا ہوں میں مسجد کے اندر تو داڑھی کو چھیڑتے رہتے ہیں لوگ, ایسے داڑھی کو چھیڑتے رہتے ہیں. میں کہا بھائی کیا کرتے تم لوگ, تو عادت پڑی تھی نماز میں اس داڑھی کو چھیڑی. سبحان اللہ, اللہ کے نبی نے فوراً کہا وہ تیرے دل میں اگر اللہ کا خوف ہوتا تو تو کبھی اپنے عزا کو اس حالت میں نہ ڈالتا کہ کسی اور طرف مشغول ہوتے, ان کو سکون دیتا. تو حضرت علی کرم اللہ وجہ کسی فرمان ہے کہ اتنا چہرہ بدل گیا آپ کا نماز کے وقت کہ کپ کپی تاری ہو گئی. کیا تھے حضرت علی کرم اللہ وجہ بتائیں. تم سے پوچھا مجھے مونی ہے کیا ہوا آپ کو؟ کہتے ہیں کیوں نہ ہو, اللہ تعالیٰ کی اس امانت کو ادا کرنے کا وقت آ گیا, میں نے اللہ کو اب سجدہ کرنا ہے. मुझे खौफ है कि मैं सजदा करने जा रहा हूं, ऐसा ना हो कि सजदे करने मेरी कमी आए, मैंने कोई गलत काम किया और मैं मुनाफत करूं जाके अल्लाह के सामने। यानी मेरा झुकना जो है अल्लाह के सामने सजदा करना यह है कि वो आप एतराफ कर रहे हैं कि मैं तेरा फर्मा बरदार हूं, मैं तेरी हर बात मानता हूं। या हम एतराफ करते हैं सजदे में कि तू ही मालिक है, तू ही खालिक है, एतराफ करते हैं ये और करके और बिल्कुल उसके मुखालिफ हमारी जिंदगी होती है। ना हम उसको फिर रब मानते हैं, ना हम उसकी बंदगी करते हैं, ना उसकी इताअत करते हैं, किसी चीज में नहीं। और सजदा किस लिए कर रहे हैं, सजदे में क्या एतराफ कर रहे हैं, यही तो इस आयत के अंदर बताया गया। कुरान से पढ़े ना, जरा पता है, समझे लगे, यही चीज आयत में पैगाम दिया गया। और कौन सा पैगाम दिया, तो हो नहीं सकता कि एक आदमी सजदा करने वाला हो, यानी नमाज पढ़ना सजदा करने वाला हो, और वो ऐसे काम करे। तो साफ ऐलान किया अल्लाह के नबी ने, सुन रहे कि अल्लाह से दूर करने वाली नमाज है। तुम तो समझते हो तो नमाज पढ़ रहे हैं बस फारिग हो गए, बड़ा नमाजी है, बड़ा फला है, तो बड़ा वो है, तारीफें लोग करते हैं। नहीं नहीं, इन्हीं नमाजियों को तो कहते हैं लोग बड़ा नमाजी आ गया, चोर भी करता है तो फला भी करता है, वो भी पैसे खाए नहीं तो वो भी करता है, बड़ी नमाजी और तो बनती है, फला करती है, ये सही कहते हैं लोग। सबसे बड़ा मुनाफकत यह है कि सजदा भी करे आदमी और सजदे वाले के साथ नाफरमानी भी करे। अल्लाह तो कहने मैं डरूना हस्तर नहीं फरमाया, मैं करने क्या जा रहा हूं, लक्ष अल्लाह को सजदा करने जा रहा हूं। ये इतनी बड़ी अमानत दी है सजदा मुझे कि अल्लाह ताला ने जमीन आसमान और पहाड़ों पर पेश किया इसको। वो तो खैर सुभान, इल्म के दरवाजे थे, उनकी तशरीहात तो क्या हो सकती है। कहते हैं अल्लाह के सामने अल्लाह ने जमीन आसमान पहाड़ों को पेश किया, लेकिन उन्होंने उठाने से इनकार कर दिया था इस चीज को। यह है वो नमाज मेरे भाई। हज़रत अली बिन हुसैन रज़ी अल्लाह ताला के बारे में रिवायत फरमाते हैं कि जब वज़ू फरमाते थे ना, तो आपकी रंगत बदल जाती थी वज़ू पर ही। तो पूछते हैं आप ये क्या हो जाता है आपको जब वज़ू करने लाते हैं, तो आप जवाब में फरमाते हैं कि तुम जानते नहीं हो कि मैं किसके रूबरू हाजिर होकर सजदा करने जा रहा हूं। अल्लाह हू अकबर, डबल गेम नहीं थी भाई ये सजदा, जो इतना बड़ा इतनी बड़ी आयत हुई उतनी है, इसका मतलब क्या है आप मुझे बताएं। कुरान के अंदर अल्लाह ने जो इतना बड़ा पूरा पूरा नक्शा खींचा, किस्से तो नहीं है। आओ जी आदम से आदम का किस्सा पढ़े, फरिश्तों के किस्से पढ़े, तो ये किस्से नहीं है भाई। किस तरह शामिल किया फरिश्तों के साथ हजरत आदम अलैहिस्सलाम को, किस तरह सजदा करा के आदम अलैहिस्सलाम को मैसेज दीजिए कि तेरी औलाद जो है इस तरह सजदा करे कि जैसे तेरी अजमत बिठाई थी ना, ऐसी अजमत तेरे रब की होनी चाहिए। उसकी अजमत क्या होगी, ये तो तेरी अजमत हमने बिठाई, हमारी मेरी अजमत का क्या शुमार होगा। ये फितना सबसे बड़ा आज के दौर का, वड्डा नमाजी वड्डा नमाजी। तुम्हारे आखिर जमाने में कुछ लोग मेरी उम्मत कैसे होंगे जो मस्जिदों में आकर मजालिस कायम करेंगे। नमाज तो क्या पढ़ना, उन्हें मजालिस कायम करेंगे, दुनिया और दुनियावी की मोहब्बतों का जिक्र होगा, ना उनकी मजालिस में ना बैठना, ना अल्लाह उनकी उनकी मजालिस में ना बैठना, मना भरना है। इन लोगों से मुझे कोई हाजत नहीं। तो ये क्या नमाज हुई, समझाई बात। तो अल्लाह ताला ने नमाज तो वो नमाज है भाई जिसमें मुकम्मल ताबेदारी है, सजदे का मतलब कि हमने तस्लीम कर लिया इसको। अब क्या है, मैसेज क्या दिया अल्लाह ताला ने इस पर, मैसेज फिर साफ आया है। नमाजें तो भाई हमें नक्श नजर आ रहे हैं अपने, देखने कितने हैं, कुछ सोच रहे हैं या नहीं है। बड़ी पड़ी है हमारी नमाजों में तो यह हाल, अब सजदे हमारे ऐसे हों कि वाकई इसमें एतात हो, अल्लाह की नफरमानी के साथ सजदा नहीं करना चाहिए। तो इसका मतलब है कि सजदे करने छोड़ दें, नमाज छोड़ दें, ऐसी नमाज नहीं। सुभान अल्लाह, नाक खराब नाक काट दें, नहीं मैसेज ये दें इसमें कि अपने नमाजों को सही करें, किस्ता सही करें, अपने सिजदों को सही करें, नमाजों सिजदों को सही ऐसे करें कि अल्लाह की फरमाबरदारी अख्तियार करें, गुनाहों से बचें, जाहिर और बातन को गुनाहों से बचें, उसके लिए मेहनत करें। वो क्या मेहनत है? ये कुरान जो मैंने आपको बताया था, हर हर लहन में सुन्नत और शरीयत की बात और तसव्वुफ की बात करता है, या फिर मैसेज दिया कि ऐसा नमाज पढ़ने के लिए कि तुम्हारा दिल हाजिर हो अल्लाह की हर वक्त, खुशू खुशू तुम्हारे दिल के अंदर हो। खुशू यानी क्या है कि पूरी इबादत से पहले खौफ और डर के साथ गुनाहों से तौबा करने के बाद गुनाह ना करने का अजम करके और ना गुनाह करना ना गुनाह का ख्याल करके अल्लाह के हजूर में नमाज पढ़ने के लिए तैयारी किस तरह की जाए कि दिल को अल्लाह के जिक्र से साफ किया जाए। बोले सुभान अल्लाह। अल्लाह ताला फिर कहते, तुम इंसान हो, तुम बंदे हो, वाकई तुम दुनिया के अंदर जाओगे, गंद में फिरोगे, शैतान नफ्स तुम्हारे साथ होगा, तुम्हारे काम होगा, लेकिन नमाज में तुमने वैसी पढ़नी होगी कि अतात हो जिसमें फरमाबरदारी हो, जिसमें गुनाह ना हो, पढ़नी वैसी पड़ेगी जिसमें कोई शक नहीं कि दुनिया में सब कुछ होगी, बदकारी भी होगी, उस दुनिया में हम तुम्हें भेज रहे हैं, लेकिन नमाज तो तुमने फिर भी वैसी पढ़नी, उसी का नाम मिलेगा। ये एक्सक्यूज नहीं होगा कि भाई दुनिया गंदी तो हम क्या करते, अल्लाह ताला वहां फंसे तो हम कैसे नमाज को सही पढ़ते, ये नहीं था। वहां ये सवाल किया जाएगा, तुमने अपने आप को बचाने की कोशिश नहीं की। वहां ये नहीं कहेंगे हम अल्लाह ताला कोई कोशिश तो पता नहीं कैसे करते, तो अल्लाह ने तो साफ बताया। अल्लाह का जिक्र कसर से करो, तुम्हारी नमाज ऐसी नमाज हो जाएगी कि जिसमें गुनाह और फरमाबरदारी गुनाह नहीं होंगे, फरमाबरदारी फरमाबरदारी होगी। तो सजदे का मजा ही क्या होगा आप करके देखें फिर। सुभान अल्लाह। ऐसा सजदा अल्लाह कर अल्लाह को इंसान करे कि गुनाह ना हो उसके, हल्का फुल्का हो, अल्लाह के हुजूर में खड़ा होगे, बारगाह में खड़ो होकर सुपुर्द करे। तो इसके लिए मेहनत चाहिए दोस्तों, यही अल्लाह मैसेज देता है। कसरत जिक्र करें, अल्लाह वालों को सोबत में बैठे, तस्कीर के उसूलों को अपनाए, तस्कीर के असबाक हासिल करें, दिन रात उस पर मेहनत करें। किस लिए? कि हम गुनाहों से बच जाएं और फिर हम अल्लाह को सजदा कर सकें, ताकि हमारी नमाजें कबूल हों, ताकि हमारी नमाजें कबूल हो जाए। तो ये इस आयत का मैसेज है फिर वही कि भाई आप हम अपनी नमाजों को, जब अल्लाह हमें नमाज करने की तौफीक अता फरमा दे और नमाज तक चले जाए, मस्जिद में चले जाए, अभी मंजिल नहीं मिली हमें, अभी हमने अपनी नमाजों को इस काबिल बनाना है कि हम गुनाह ना करें, उसके लिए अपनी निगाहों को बचाएं, जबान को बचाएं, हराम काम ना करें, लोगों का हक ना खाएं, तब सिद्धा करें अल्लाह को तो मजा आता है। उसके लिए ये एक भी कसरत से अल्लाह का जिक्र करें, इस नीयत के साथ अल्लाह ताला मेरे दिल को पाक और साफ करो, इंशाल्लाह जब इंसान इस पर मेहनत करेगा, दिल की सफाई करेगा, अल्लाह की तरफ रुजू करेगा, तो अल्लाह सुबहान तला उसको ऐसी नमाजें अता फरमा देंगे। तो इंशाल्लाह ये आयत का पहला हिस्सा था कल काला जादम कि भाई अल्लाह ताला ने हुक्म फरमाया वैसको नलील मलाया का तस्जुद आदम फसद हुए। आगे देखते हैं इल्ला इब्लीस, वह थोड़ा है तो इस आयत को मैं यहीं छोड़ता हूँ। इंशाल्लाह अगला हिस्सा जो है फिर अल्लाह ने तौफीक अता फरमाई और हम पे रहम फरमाया, तो अगले हिस्से में देखेंगे कि अल्लाह सुबहान तआला क्या खास मैसेज अता फरमाते हैं इसमें। इल्ला इब्लीस अबा वस्तकबर वकान मिनल काफिरीन। पहला मैसेज तो समझ आ गया कि सजदा होता क्या है और आदम साहब को सजदा कराया क्यों गया, तो वो सजदा क्या था। अब ये देखते हैं कि फसल इल्ला इब्लीस को देखते हैं कि वो क्या चीज है, ये इब्लीस क्या है, इसको क्यों रोकता है। इंशाल्लाह अगले दर्स के अंदर इसके बारे में बात की जाएगी। वाखर दौना अलहम्दुलिल्लाह रब्बिल आलमीन।